आप बूढ़े नहीं हुए, देर भी नहीं हुई है, तो किस चीज की परेशानी है भाई? ये जो आज की नई सुबह है, खूबसूरत सी सुबह है, और आप ठान लें इस सुबह में कि आपने एक नई और एक खूबसूरत जिंदगी आज से जीनी है। बेशक आपके पिछले दिन, पिछला हफ्ता, कल गुजरा हुआ कल, पिछला असम, पूरा महीना, पूरा साल, मैं कह दूं, मैं कहता हूं कि आपका परेशानियों में, मुश्किलों में, सख्तियों में गुजरा, लेकिन आज आप ठान लें कि आज आप पूरी कोशिश करेंगे कि अपनी परेशानियों को, अपनी मुश्किलात को दूर करें और एनर्जी से भरपूर आज का दिन गुजारें, आज में जिंदगी करें। कल के बारे में और गुजरे हुए कल के बारे में ज्यादा मत सोचें क्या हुआ, क्योंकि अगर आप आज में जिंदगी नहीं करेंगे, प्रेजेंट में, हाल में जिंदगी नहीं करेंगे, तो आपका कल भी खराब हो जाएगा और गुजरा हुआ कल जो है वो तो वैसे ही, बहरहाल जो जो उसके साथ हुआ हुआ, वो बात की बात है। लेकिन तो आज मेरे साथ मिलके हम सब ये वादा करते हैं कि आज हम जो है एनर्जी से भरा हुआ दिन गुजारेंगे और अच्छी अच्छी चीजें सोचेंगे, क्योंकि एक बात बड़ी अहम बात कही जाती है, वो ये कही जाती है कि सुबह का वक्त होता है जब आप अपने दिन की टाइप को वो करते हैं, इंतखाब करते हैं कि आज आपका दिन जो है कैसा गुजरेगा। तो आप बताइए कि आज आप कैसे चाहते हैं, अच्छा दिन चाहते हैं, बुरा दिन चाहते हैं, थकावट से भरा हुआ दिन चाहते हैं, मुश्किल से भरा हुआ दिन चाहते हैं? कोई भी इंसान मुश्किल से भरा हुआ दिन नहीं चाहता, सारे लोग जो हैं वो चाहते हैं कि खुशियों से भरा हुआ दिन हो। तो आज ठान लें कि आज जब आप अपना पाँव घर से बाहर निकालेंगे तो आपको खुशियों से भरी हुई खबरें मिलेंगी। प्रोग्राम सुबह जिंदगी में बहुत बहुत खुश आमदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामु अलैकुम नाज़रीन, प्रोग्राम सुबह जिंदगी में तेहरान स्टूडियो से आपकी खिदमत में हाजिर हैं। खूबसूरत सा प्रोग्राम, आपका अपना प्रोग्राम, जिसमें हम आपकी भेजी हुई बातें, आपके भेजे हुए मौजूदात पर गुफ्तगू करने की कोशिश करते हैं और कोशिश करते हैं वो मसाइल, वो मुश्किलात, वो चीज़ें जो हमारे जामे में मौजूद हैं, अच्छी बातें हैं ये बुरी बातें हैं, उनके बारे में हम लोग आपको, आप तक जो है अपने माहिरीन को लेके आते हैं और वो उन मौजूदात पर गुफ्तगू करते हैं। बहरहाल आपका अपना प्रोग्राम है और जितना आप इसमें शिरकत करेंगे उतना ही प्रोग्राम में मज़ा आएगा। हफ्ते का मौजू, माफ़ कीजिएगा, इससे पहले कि मैं हफ्ते के मौजू की तरफ जाऊँ, मैं चलता हूँ रुबाब की तरफ। और रुबाब, कैसे हैं आप?
बहुत शुक्रिया खुर्रम, लगता है मुझे कुछ भूल से गए हैं।
मुझे ऐसे ही लग रहा था।
जी, मैं अपनी नाज़रीन खिदमत में सलाम अर्ज करती हूँ और उम्मीद करती हूँ कि आप बिल्कुल खैर खैरियत से होंगे। जिस तरह खुर्रम ने प्रोग्राम के शुरू में कहा कि एक खूबसूरत सी सुबह आगाज भरपूर एनर्जी के साथ कर चुके होंगे और हम उम्मीद करते हैं कि ये एनर्जी पूरे दिन बनी रहे।
जी बहुत शुक्रिया रुबाब। और अब आपका वक्त खत्म हो गया, मेरा वक्त दोबारा शुरू हो चुका है। और मैं बता रहा था कि जी हफ्ते का मौजू जो है हमारा आज, बहरहाल आज उसका जो है हम थोड़ा सा निचोड़ निकालेंगे, थोड़े से इसी तरह निकलते हैं ना, निचोड़ जी, निचोड़ निकालेंगे, थोड़ा सा उसकी नतीजा निकालेंगे कि देखेंगे कि उसमें से जो है क्या उसका खुलासा क्या बनता है।
अच्छा खुर्रम, इससे पहले क्या बात को आगे लेके चले, मैं एक बात बताती हूँ। कल मैं एक आर्टिकल पढ़ रही थी और बहुत खूबसूरत आर्टिकल था, उसमें एक बात लिखी थी कि दुनिया में बहुत से मसाइल उस वक्त खत्म हो जाएं जब इंसान आपस में बात करे, ना कि एक दूसरे के पीठ पीछे।
बिल्कुल, बड़ी खूबसूरत बात की है। और यही वो काम था जो इमाम खुमैनी रहमतुल्लाह अलैह ने हमारी कौम को मुत्तहिद करने के लिए किया, कि इमाम खुमैनी रहमतुल्लाह अलैह ने, जैसे मैंने कल भी बात की कि इमाम ने, इमाम अगर नॉर्मली जब भी इंकलाब होते हैं रुबाब, तो कोशिश ये की जाती है कि अपने मुल्क को या हमारा जो इंकलाब है उसका ना, उसको जो है एक बिल्कुल अलहदा कर दिया गया जाए और एक उसकी खास शिनाख्त बना दी जाए। लेकिन इमाम खुमैनी रहमतुल्लाह ने ऐसा बिल्कुल नहीं होने दिया, क्योंकि ये इंकलाब जो इमाम ने किया ये जुल्म के खिलाफ इंकलाब था। कोई, उन्होंने अपनी राहबरी के लिए ऐसा इंकलाब नहीं किया कि भाई जी मैं मेरे नाम पर यह इंकलाब सब हो। इत्तफाकन इमाम खुमैनी रहमतुल्लाह ने एक जो काम किया, और ये जो इंकलाब था ये इसलिए था कि जो जुल्म दुनिया में हो रहा है, क्योंकि अभी भी आप देख लें कि कहीं भी जुल्म हो रहा होता है तो वहां पर इंकलाब की आवाज उठाई जाती है, सिविल डिसओबीडियंसी की जाती है। तो ये सारी सिविल डिसओबीडियंसी और ये जो आवाज उठाना जुल्म के खिलाफ, ये कहाँ से आया? इसका उलगू जो है, इसकी निशानी जो है, हमें इंकलाबी ईरानी से मिलती है।
और इस तरह हम बोल सकते हैं, इस तरह से अगर हम बात करें तो ज्यादा बेहतर रहेगा कि इस तरह इमाम ने मजलूमों का साथ दिया जुल्म के खिलाफ खड़े हुए। और बिल्कुल हमें अपनी जिंदगी में भी इस बात को लागू करना चाहिए,
साथ देना चाहिए और जुल्म के खिलाफ आवाज उठानी चाहिए।
और आपकी बात के बीच में बात मैं बोलूं, अक्सर ये होता है कि हम जुल्म का साथ किस तरह देते हैं, हम पीठ पीछे बैठ के बात करते हैं,
पीठ पीछे बैठ के या चुप हो,
बिल्कुल वो जुरत नहीं आती हमारे, जो हिम्मत नहीं होती कि बिल्कुल सामने खड़े हो जाए, और ये गलत है।
और जो है बहरहाल 12 रबीउल अव्वल को 17 रबीउल अव्वल के साथ मिलाना और इस हफ्ते को हफ्ते वहादत का नाम देना, इसका जो है हमें शुक्रिया अदा करना चाहिए इमाम खुमैनी रहमतुल्लाह की शख्सियत का, कि उन्होंने एक एक छोटे से काम से जो है दो जो है कह सकते हैं, बहरहाल हमारे दरमियान कोई फ़र्क नहीं है, फ़र्क जैसे वो कहते हैं ना फ़र्क कम है और जो सिमिलैरिटीज़ हैं वो बहुत ज़्यादा हैं। तो बहरहाल हम दो कौमों को जोड़ दिया और उम्मीद करते हैं कि इसी तरह हम लोग मुत्तहिद रहेंगे और हमारी मुश्किलात कम से कम होती रहेंगी। तो यहाँ पर रुबाब हमने चलना है, हमारे पास जो है हम सैर करवाने जा रहे हैं आप लोगों को, कहाँ की जी आप बताएं, आपको नहीं बताओ
एक बहुत ही खूबसूरत ईरान की जो जगह है जजीरा कश्म की जगह है जी, एक जजीरा
कश्म जा रहे हैं,
दोनों के नाम मिलते जुलते हैं।
कीश जाएंगे हम लोग और कीश जो है मुझे ज्यादा पसंद है इसलिए हम लोग कीश जाएंगे।
और जी, तो चलते हैं, बहुत ही खूबसूरत
जजीरा आइलैंड है कीश, वहां उसकी सैर करते हैं। बिलाखिर रुबाब की बात सही निकली और हम जो है कश्म की सैर करवानी, इनकी जो है वो कहते हैं क्या कहते हैं अप्रोच जो है वो ज़्यादा थी, मेरी अप्रोच कम थी, मैं कीश की सैर करना चाह रहा था। बहरहाल मसला नहीं है, अगली बार कल जो है हम आपको कीश लेके जाएंगे, कोई परेशानी की बात नहीं। वक्त हुआ है हमारा गुफ्तगू सेगमेंट का, चलेंगे रुबाब की तरफ और देखेंगे कि आज रुबाब किस मौजू पर और किन मेहमान के साथ हमें मुलाकात करवा रही
हैं। बहुत बहुत शुक्रिया, जैसा नाज़रीन ने देख लिया वैसे मैं खुर्रम यहाँ बोलती जाऊँ कि अब की बार अब मेरी बात मानिएगा जब मैं कहती हूँ, ठीक है जी। नाज़रीन मैं आपको बताती चलूँ कि हमारे मोहतरम जो मोअज़्ज़ज़ मेहमान है तशरीफ़ ला चुके हैं, कसवर अब्बास अलवी साहब हमारे साथ मौजूद हैं, उन्होंने तारीख और सकाफत में तालीम हासिल की हुई है, वक्त को ज़ाया किए बगैर चलते हैं की खिदमत में और हमारा मौजू होगा हफ्ते इबादत के सिलसिले में तारीखी पस मंज़र जानते हैं। चलते कस्बर साहब के पास, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम रहमतुल्लाह,
कैसे हैं आप?
अल्हम्दुलिल्लाह आप
सुनाओ। और सबसे पहले तो मैं बहुत बहुत आपका शुक्रिया अदा करना चाहूँगी कि आप यहाँ तशरीफ़ ला, आपने वक्त दिया हमें।
बहुत शुक्रिया, आपने भी हमें यहाँ बुला के हमें इज़्ज़त बख्शी और सलाम व अर्ज़ के साथ ही बिस्मिल्लाह रहमान रहीम अल्हम्दुलिल्लाह अलैहि वसलातु अला अहलिहा ला सियमा बक़ियतिल्लाहि अलअज़म रूही व अरवाहुल आलमीन लहुल फ़िदा। सबसे पहले जैसा कि पहले आपका शुक्रिया अदा किया, दोबारा आपका शुक्रिया अदा करता हूँ। और उसके साथ ही आज हम जिस मौजू पे बात करने वाले हैं वो हफ्ते वहदत, उसकी अहमियत और उसका पस मंज़र और किस तरह वहदत को हम अपने मुआशरे में लागू कर सकते हैं और इस अमली तौर पे इसके समरात और नतायज हासिल कर सकते हैं। वहदत के हवाले से तारीख इस्लाम में पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम न फ़कत मुसलमानों के अंदर आपने वहदत को ईजाद किया बल्कि कुरानी दस्तूर के मुताबिक यहूदियों और गैर मुस्लिम दूसरी जो अकलियतें थीं उनके साथ भी पैगंबर इस्लाम वहदत के साथ, कुरान मजीद की आयत है कि कुल तआलो इला कलिमतिन सवाउन बैनना व बैनकुम, यानी आओ उस कलमे पे और उस नुक्ते पे इजतमा कर लें, वाहिद यानी इकट्ठे हो जाएं जो हमारे और तुम्हारे दरमियान मुश्तरक है। तो वो तौहीद का नुक्ता था जिस पे अदियान आसमानी जो हैं वो एक जगह पे जमा हो जाते हैं। तो कहने का मकसद ये है कि जब पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम यहूदियों और मसीहियों को अपने साथ मिला सकते हैं और वहदत कायम कर सकते हैं तो ख़ुद इस्लाम के अंदर इसकी किस हद तक अहमियत है और पैगंबर इस्लाम ने इसकी किस हद तक अहमियत को उजागर किया है। तो ज़रूरी है कि मखसूसन आज के इस दौर में जब हर तरफ इंतशार इफ्तराक और इस्लाम दुश्मन कुव्वतें जो हैं वो इस्लामी इत्तेहाद को पारा पारा करने की कोशिश में लगी हुई हैं तो हम ज़रूरी है कि तमाम मुसलमान तमाम फ़िरके तमाम मसालिक तमाम अदियान जो है अदियान इस्लामी वो एक नुक्ते पे जमा हो जाएं और वो नुक्ता है तौहीद का नुक्ता, रिसालत का नुक्ता। इमाम अली अलैहिस्सलाम एक जगह फरमाते हैं अपने मुखातिबीन से खिताब करते हुए फरमाते हैं कि आया आपके दो खुदा हैं, क्या आपके दो खुदा हैं, क्या आपके दो पैगंबर हैं, क्या आपके दो काबे हैं, क्या दो कुरान हैं? जब हर चीज़ एक है, एक खुदा है, एक पैगंबर है, एक कुरान है और वो एक काबा जिसके गिर्द हम तमाम मुसलमान तवाफ़ करते हैं, ये सब एक है तो फिर हमारे दरमियान इख्तलाफ की वजह क्या है?
बहुत खूबसूरत, माशाल्लाह आपने, मैं कैसे बोलूँ, पूरी तरह बयान कर दिया और बहुत ही खूबसूरत बात कही। कसवर साहब मैं ये पूछना चाहूँगी कि इस हफ्ते को हफ्ते वहादत कहते हैं तो ये नाम क्यों पड़ा इस हफ्ते का हफ्ते वहादत?
जी देखिए तारीखी पस मंज़र में जब हम जाते हैं तो पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की विलादत के बारे में अहले तसन्नुन और अहले तशय्यु के बारे में मुख्तलिफ अकवाल हैं। अहले तसन्नुन अपनी तारीखी और रिवायात के मुताबिक 12 रबीउल अव्वल को पैगंबर इस्लाम की विलादत मनाते हैं, जश्न मनाते हैं, जबकि शीई रिवायात के मुताबिक 17 रबीउल अव्वल है। और 17 रबीउल अव्वल इस लिहाज से भी मैं समझता हूँ कि अहमियत का हामिल है कि वो रिवायात जो 17 रबीउल अव्वल पे कहती हैं कि विलादत 17 रबीउल अव्वल को है वो आइमा मासूमीन अलैहिस्सलाम की तरफ से हम तक पहुंची हैं और कहते हैं कि घर वाले ही बेहतर जानते हैं कि घर में क्या है। तो मासूमीन अलैहिस्सलाम चूँकि पैगंबर की औलाद हैं वो बेहतर जानते हैं कि पैगंबर پیغمبر اسلام صلی اللہ علیہ وسلم کس روز متولد ہوئے. تو کہنے کا مقصد یہ تھا کہ یہ دو ایام جو کسی دور میں اہل تسنن اپنی روایات کے مطابق 12 ربیع الاول کو مناتے تھے اور اہل تشیع 17 کو, امام خمینی نے یہاں پہ ان دونوں روایات کو جم کر دیا. اور واقعا ایک نقطۂ انعطاف ہے کہ یہاں پہ اہل تسنن اور اہل تشیع کے درمیان اس افتراق کو اتحاد میں بدل دیا, اور 12 سے لے کے 17 ربیع الاول تک یا 20 ربیع الاول تک بھی بعض, یعنی ایک پورا ہفتہ اس کو اگر کامل کیا جائے تو اس ہفتے کو امام خمینی نے ہفتہ وحدت کا نام دیا, اور یہ ہفتہ وحدت پوری دنیا میں امام کے حکم کے مطابق جو ہے آج منایا جاتا ہے. تمام مسلمان جشن مناتے ہیں اور آپس میں اتحاد و وحدت کی بات کرتے ہیں. جی بالکل.
میں یہ سوال پوچھنا چاہوں گی کہ ہفتہ وحدت کا امت مسلمہ پہ کیا اثر ہے, کتنا گہرا اثر پڑتا ہے؟
بالکل, یہ سوال بہت کلیدی سوال ہے, کیونکہ ہم ایک طرف دیکھتے ہیں کہ اسلام دشمن قوتیں جس قدر پیسہ بجٹ اور چیز وہ خرچ کر اور دن رات کوشش کر رہی ہیں کہ اسلام اور اس کے اندر موجود فرقوں کو آپس میں لڑائیں, افتراق پیدا کریں. اگر اس پس منظر کو دیکھا جائے تو جس حد تک ہم اس کی اتحاد کی بات کریں اس یعنی اسی تناظر میں اس کی اہمیت مزید اجاگر اور روشن ہو کے ہمارے سامنے آتی ہے. لہذا ضروری ہے کہ ہمارے دانشمندان علماء یونیورسٹیوں میں بھی, ہمارے مدارس, ہمارے حوزجات تمام, اور اسی طرح سٹیج, باقی میڈیا پہ, ہر جگہ پہ اس وحدت کی بات کریں, تمام مسلمانوں کو ایک نقطے پہ جمع کریں, اور اسی میں ہم سب کی, تمام مسلمانوں کی بھلائی ہے.
بہت شکریہ قصور صاحب, بہت ہی بہترین گفتگو چل رہی ہے آپ کے ساتھ. امید کرتے ہیں ہمارے عزیز ناظرین کو بھی یہ گفتگو پسند آ رہی ہوگی. لیکن ناظرین, یہاں وقت ہوا ہے خورم کے پاس چلنے کا, دیکھتے ہیں خورم ہمیں کہاں لے جا رہے ہیں. جی خورم.
جی فعلاً جو ہم ایک چھوٹا سا وقفہ لیں گے, اور وقفے میں جو ہے میرے خیال میں اگر میں دوبارہ غلطی نہ کروں تو ہم آپ کو دکھائیں گے کہ کیسے آپ لوگ ہمارے پروگرام میں شامل ہو سکتے ہیں. قصور عباس صاحب سے آپ کو کوئی سوال ہے, فیس بک ہماری کا آن لائن ہے, یہ ایڈریس, سارے فون نمبرز وغیرہ, ویب سائٹس وغیرہ جو ہے آپ کو اس وقفے میں ملیں گی. جی آپ کی خدمت میں ہم لوگ دوبارہ حاضر ہو گئے ہیں, اور وقفے میں آپ نے دیکھ لیا کہ کیسے آپ پروگرام صبح زندگی تہران اسٹوڈیو سے آپ کا اپنا پروگرام کیسے اس میں شامل ہو سکتے ہیں. چلتے ہیں رباب کے پاس جو کہ قصور صاحب کے ساتھ ایک بہت ہی اہم موضوع کے اوپر گفتگو کر رہی ہیں. جی رباب.
بہت شکریہ خورم, بہت شکریہ. اور قصور صاحب, یہاں تو آپ نے بتا دیا کہ امت مسلمہ کے لیے ہفتہ وحدت کی اہمیت کیا ہے. اب ایک سوال اور جو میرے ذہن میں آیا کہ ہم ہفتہ وحدت سے جو یہ غیر مسلم ہیں, جو دشمنان مسلمان ہیں, ان کو کیا پیغام دیتے ہیں؟
دیکھیں جی, غیر مسلم قوتیں ہمیشہ اور خاص طور پہ استعماری اور استبدادی قوتیں, یہ روز اول سے ہی, جیسے ہی اسلام نے اپنا پھیلاؤ کیا, اسلام پھیلا پوری دنیا میں, تو انہوں نے سازشیں اسلام کے خلاف کرنا شروع کر دیں اسی دن سے ہی. اور خاص طور پہ انہوں نے بہت زیادہ اس بات پہ بجٹ خرچ کیا کہ مسلمانوں کے اندر سے ایسی قوتیں, ایسے عناصر کو سامنے لایا جائے جو خود افتراق اور انتشار کا باعث بنے. اور افسوس کی بات ہے کہ ہم خود مسلمانوں کے اندر کچھ لوگ ایسے موجود ہیں, مفاد پرست لوگ موجود ہیں جو ان لوگوں کا آلہ کار بن جاتے ہیں, اور وہ ایک تکفیری سوچ ہے جو دوسروں پہ کفر کے فتوے لگاتے ہیں اور ان دشمن, اسلام دشمن عناصر کو خوش کرتے ہیں. دوسری بات یہ ہے کہ اس کے برعکس جب ہم دیکھتے ہیں کہ تمام شیعہ سنی فرقے, حتیٰ شیعہ اہل سنت, بریلوی مسلک, دیوبندی مسلک, اہل حدیث مسلک, یہ تمام جو فرقے ہیں یہ ایک پلیٹ فارم پہ جمع ہو سکتے ہیں اور ہوتے رہے ہیں. خاص طور پہ پاکستان کی ہم بات کریں تو ایسا ہمارے پاس پلیٹ فارم رہا ہے جہاں پہ یہ تمام فرقے جمع ہو جاتے ہیں, ابھی بھی ہو رہے ہیں. اتحاد کی بات کرتے ہیں, وحدت کی بات کرتے ہیں, جبکہ وہ ایک گروہ جو تکفیری گروہ ہے جو ہمیشہ دوسروں پہ کفر کے فتوے لگاتا ہے, وہ نہ صرف شیعوں کا دشمن ہے بلکہ اہل سنت پر بھی کفر کے فتوے لگاتا ہے. اور یہ وہی لوگ ہیں جو دنیا غرب کو, غربی لوگوں کو, اسلام دشمن عناصر کو خوش کرنے کے لیے اور ان سے مفاد حاصل کرنے کے لیے اسلام کے اندر انتشار کا باعث بنتے ہیں. لہذا اگر ہم اس عنصر کو, اس تکفیری عنصر کو صحنے سے ہٹا دیں, ان کو دور کر دیں اور تمام مسلمان متحد ہو جائیں, تو میں سمجھتا ہوں کہ یہ اسلام کی بہت بڑی کامیابی ہوگی.
جی بہت شکریہ قصور صاحب, بہت شکریہ. یہاں پھر سے ہمارا ایک وقت ہوا ہے وقفہ لینے کا, آج ہمیں چلنا ہے خورم کے پاس. جی خورم
جی, بہت بہت شکریہ رباب, اور بہت خوبصورت آپ لوگوں کی بہت اہم گفتگو آپ لوگوں کی چل رہی ہے. بہرحال صرف یہاں پر تھوڑا سا ہم لوگ تازہ ہوا لینے کے لیے اسٹوڈیو سے باہر جائیں گے, تھوڑا سا جو ہے موسیقی تھوڑا سنتے ہیں, اور اس کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے, ہمارے ساتھ رہیے گا. لوگوں نے فارسی زبان میں خوبصورت سے ترانہ سنا, امید ہے کہ آپ کو پسند آیا ہوگا. چلیں گے ہم لوگ رباب کے پاس تاکہ رباب گفتگو کو قصور صاحب کے ساتھ جاری رکھ سکیں. جی رباب,
بہت شکریہ ناظرین. قصور علی عباس الوی صاحب ہمارے ساتھ موجود ہیں اور ہفتہ وحدت کے سلسلے میں ہم بات کریں. قصور صاحب, ایک اہم سوال جو ہر کسی کے ذہن میں شاید یہ ہوگا, اور اس کی وضاحت اگر آپ کریں کہ اہل سنت اور اہل تشیع میں کون سی ایسی چیزیں ہیں جو مشترک ہوں یا مختلف ہوں آپس میں؟
جی, اس حوالے سے ہم دیکھتے ہیں کہ شیعہ اور سنی کے درمیان تقریباً 90% ایسی چیزیں ہیں جو مشترک ہیں.
اچھا,
صرف 5 یا 10% افتراقی چیزیں ہیں جن کو اگر ہم ان کے اندر بھی اتحاد کیا جا سکتا ہے. اتحاد کا مطلب یہ نہیں ہے کہ انسان اپنا دین, اپنا مذہب, اپنا فرقہ چھوڑ کے دوسروں کی طرف چلا جائے. اتحاد کا مطلب یہ ہے کہ انسان اپنے اصولوں پہ کار بند رہتے ہوئے دوسروں کو گلے لگائے, دوسروں کو اپنے نزدیک کرے. تو جیسے میں نے کہا کہ بہت زیادہ ہمارے درمیان اشتراکات ہیں, ہماری توحید, ہماری نبوت, ہمارا قرآن, ہمارا قبلہ سب مشترک ہیں. بہت کم ہیں ایسے افتراکات, لیکن مسئلہ یہ ہے کہ ان افتراکات کو لوگ ہوا دیتے ہیں, ان کو بڑھ چڑھ کے بیان کرتے ہیں, اس کو زیادہ پیش کرتے ہیں, جبکہ ان اشتراکات کی طرف کوئی بات نہیں. اگر ہم اشتراکات کی طرف جائیں تو میں سمجھتا ہوں کہ یہ بہت ساری ایسی چیزیں مشترک ہیں اور ہم ایک نقطے پہ جمع ہو سکتے ہیں.
جی بہت شکریہ قصور صاحب, اور آپ نے ایک بہت اہم نقطے کی طرف جو یہاں پہ اشارہ کیا وہ کچھ اس طرح تھا کہ ہمارے بنیادی چیزیں, دین کی تمام بنیادی چیزیں تو ایک ہی ہیں, خدا ایک ہے, قرآن ایک ہے, پیغمبر صلی اللہ علیہ وسلم ایک ہے, تو پھر کیسی آپس میں لڑائی ہے, کیسی جنگ؟ جی ناظرین, یہاں وقت ہوا ہے, چلتے ہیں خورم کے پاس اور دیکھتے ہیں آج خورم ہمارے لیے کون سی تازی خبریں لے کے آئے ہیں. جی خورم,
بالکل, میں تھوڑا سا جو ہے موضوع سے آپ کو, آپ لوگوں کا جو فوکس ہے وہ ہٹاؤں گا, ایک بالکل علیحدہ قسم کا موضوع ہے میرا, اور موضوع یہ ہے کہ اگر خدا نخواستہ ایسا ہو جاتا ہے کہ آپ کی گاڑی کے اوپر بجلی کی ایک تار جو ہے وہ گر جائے تو آپ اس کنڈیشن میں جو ہے کیا کریں گے؟ دیکھیں, سب سے پہلے تو یہ بھائی صاحب بھی جو ہیں فون ملا رہے ہیں پولیس کو. پہلا کام جو ہے آپ نے یہی کرنا ہے, پولیس کو, ایمبولنس کو یا فائر بریگیڈ, جس کو بھی آپ نے کال کرنا ہے اس کو کال کریں. گاڑی کے اندر رہیں, گاڑی سے باہر نکلنے کی بالکل کوشش نہ کریں, سپر مین بننے کی کوشش نہ کی جائے تو بہت بہتر ہوگا. اس کے علاوہ کہا جاتا ہے کہ کسی بھی چیز کو ہاتھ نہ لگایا جائے, کوئی بھی گاڑی کا حصہ جو ہے اس کو بالکل چھوا نہ جائے. جتنی دیر آپ کوشش کر سکتے ہیں گاڑی کے اندر رہیں جہاں تک کہ کوئی آپ کی جو ہے مدد کرنا ہے. لیکن اگر کوئی ایسا شخص جو نہتا ہے, جو آپ کو لگ رہا ہے کہ بھائی کوئی پروفیشنل نہیں ہے جو ایسے حالت میں آپ کی مدد کر سکے, تو اس کو آواز لگا کے کہیں کہ وہ گاڑی کے پاس مت آئے, کیونکہ اس کو بیچارے کو کرنٹ لگ جائے گا. اس کے بعد کہا جاتا ہے کہ جو ربر ٹائر ہوتے ہیں وہ باعث بنتے ہیں کہ آپ کو ابھی تک کرنٹ نہیں لگ رہا, لیکن جیسے ہی آپ اپنا ایک پیر زمین پہ رکھیں گے اور دوسرا پیر یا آپ کا بدن کا کوئی حصہ جو ہے وہ گاڑی کے ساتھ جڑا ہوگا تو آپ کو اس ٹائم خدا نخواستہ کرنٹ لگنا شروع ہو جائے گا. تو آپ کو اس چیز کا خیال رکھنا ہے کہ آپ نے جو ہے گاڑی سے اترنا نہیں ہے. اچھا, اب ہو یہ جاتا ہے جیسے کہ آپ نے دیکھا گاڑی کو آگ لگی ہوئی تھی, ایسی حالت میں اگر گاڑی کو آگ لگ جاتی ہے تو اس حالت میں آپ کو مجبوری ہے کہ آپ گاڑی سے اتریں. تو گاڑی سے اترنے کے سلسلے میں یہ کہا جاتا ہے کہ اگر یہ تصویریں جو ہیں تھوڑی سی ہل جائیں ادھر ادھر تو میں آپ کو دکھا دوں کہ گاڑی سے اترنے کا کیا طریقہ ہوگا. بہرحال جو ہے اسی یہاں پر اسی تصویر پہ آ جاتے ہیں, لیکن یہ تصویر جو ہے یہ بھی نہیں کھلی. ہاں جی, بہرحال تو گاڑی سے اترنے کا طریقہ یہ ہوگا کہ آپ نے دروازہ بڑے آرام سے کھولنا ہے, منہ جو ہے آپ نے اس طرف ایسی ڈائریکشن میں رکھنا ہے کہ آپ کا فیس جو ہے وہ زمین کی طرف ہو. ہاتھوں کو آپ نے بالکل ایک کراس بنانا ہے اپنے بالکل سینے کے سامنے تاکہ آپ کے ہاتھ ادھر ادھر کہیں نہ لگیں. اور آپ جب چھلانگ لگائیں گے تو چھلانگ لگاتے ہوئے اس چیز کا بہت ضروری ہے, یہ چیز بہت خیال رکھنا ہے کہ آپ کے دونوں پیر ایک ساتھ زمین پہ جا کے لگیں تاکہ جو ہے آپ بجلی کی تار کی طرح کانٹیکٹ نہ بنائیں گاڑی کے درمیان اور زمین کے, ورنہ جو ہے آپ کو بجلی لگنی شروع ہو جائے گی. اور اس چیز کا ضرور خیال رکھا جائے کہ آپ بالکل بھی آپ کے بدن کا کوئی حصہ جب آپ چھلانگ لگا رہے ہیں تو وہ گاڑی کے ساتھ جڑا ہوا نہ ہو. اس کے بعد کہا جاتا ہے کہ آپ جب وہاں لینڈ کر گئے تو اس کے بعد ایک ٹانگ پر آپ نے چھلانگے مارتے ہوئے تقریباً 10 فیٹ کے فاصلے تک گاڑی سے جانا ہے, اور اس کے بعد آپ جو ہے نارمل طریقے سے چل سکتے ہیں. یہ وہ چیزیں تھیں جس پہ آپ خیال رکھ سکتے ہیں کہ گاڑی آپ کے اوپر اگر کیبل وائر बिजली की तार गिर जाए तो उस सूरत में क्या करना चाहिए। यहां पर एक छोटा सा वक्फा लेंगे और उसके बाद एक और मौजू है मेरे पास, उसके ऊपर बात करेंगे। एक बहुत अहम मसला जो हमारे यहाँ पेश आता है सर्दियों में, वो होता है नज़ले ज़ुकाम का। तो उसके कुछ इलाज मुआलजे हैं जल्दी से जो मैं आपको बताऊंगा, जिन पे आप अमल करके जल्दी जल्दी ठीक हो सकते हैं। एक सबसे पहला अहम नुक्ता ये है कि आप गर्म पानी से नहाएं, या अगर गर्म पानी से नहीं नहा सकते तो पूरी कोशिश करें कि आप स्टीम लें। स्टीम लेने से होता यह है कि आपके जो साइनसेज हैं, नाक जो है, जो सांस लेने की नाली है, वो वहाँ पर जो है वो लूज़ हो जाती है और आप आराम बेहतर तरीके से सांस ले सकते हैं। उसके अलावा कहा जाता है कि जब भी आपको ज़रूरत पड़े, आपको एहसास हो कि आपका नाक जो है वो भरा हुआ है, तो उसको साफ़ करना बहुत ज़रूरी है, क्योंकि उसको साफ़ नहीं करेंगे तो म्यूकस वहाँ जमा होती जाएगी और भी मुख्तलिफ़ किस्म के इन्फेक्शन का होने का ख़तरा मौजूद है। ये जो बहन ये काम कर रही हैं, ये इसको टी पॉट कहा जाता है, ये जो इन चीज़ इनके हाथ में है। अलबत्ता ये ज़रूरी नहीं है, आप जो है एक छोटा सा काम कर सकते हैं, इंजेक्शन लें, उसके ऊपर जो सुई है उसको हटा लें और उसके अंदर नमक पानी को भरें और फिर नमक पानी को बिल्कुल जिस पोजीशन में इन्होंने सर रखा हुआ है इसी तरह रखें कि एक नाक से पानी जाएगा और दूसरे नाक से निकल आएगा। इससे ये बहुत अहम नुक्ता है, इससे होता ये है कि आपके जो साइनसेस हैं वो साफ़ सुथरे रहते हैं, उनमें जितने भी वायरस वगैरह हैं वो निकलते रहते हैं। जितना ज़्यादा चाय, जितना ज़्यादा सूप और गर्म जितनी भी पीने की चीज़ें उनका इस्तेमाल करेंगे, उतना ही जल्दी आपका जो नज़ला ज़ुकाम है वो ठीक हो जाएगा। उसके अलावा कहा जाता है कुछ नज़ल स्प्रे मिलते हैं जो नाक के अंदर डाले जाते हैं ताकि जो है आपको सांस लेने में आसानी हो, जैसे कि ये भाई साहब नज़ल स्प्रे लगा रहे हैं, इसका भी इस्तेमाल करें, ये भी बहुत मौसर होता है नज़ले ज़ुकाम में। और उसके बाद एक अहम, बहुत अहम नुक्ता वो ये है कि आपको चाहिए कि आप जितना ज़्यादा रेस्ट कर सकें वो बहुत ज़रूरी है। रेस्ट करना जो है वो आपके लिए बहुत ज़रूरी है, क्योंकि वायरल इन्फेक्शन में जितना रेस्ट किया जाए वो अच्छा होता है। और अपने आप को जितना आप गर्म रख सकते हैं, यानी आप एक कंबल लेके अपने पर लपेट लें, तो वो भी बहुत अच्छा है। और जैसे कि आप ये देख रहे हैं कि जितना मैंने आपको कहा, जितना ज़्यादा फ्लूड्स का इस्तेमाल, गर्म खासतौर पर जितने भी फ्लूड्स हैं, चाय हो गया, सूप हो गया, उसका इस्तेमाल ज़रूर करें। और उसके अलावा कहा जाता है OTC की दवाइयाँ। OTC की दवाइयों से मुराद ये है कि वो दवाइयाँ जो आपको वक्ती तौर पे, मसलन अगर आपका गला दर्द हो रहा है या आपके सर में दर्द हो रहा है, उससे जो है आपको सुकून देती हैं, उनका इस्तेमाल करें। और गरारे करना जो है वो कभी मत भूलें, गरारे जो हैं वो बहुत ज़रूरी हैं। नेचुरल जो चीज़ें हैं उसमें मैं सिर्फ ये आपको बताते रहूँ, यहाँ पर लिखा हुआ है जिंक का इस्तेमाल किया जाए और उसके अलावा जो लहसुन होता है उसका इस्तेमाल किया जाए, तो वो भी बाइस बनता है कि आपका नज़ला या ज़ुकाम या गला ख़राब है जो है वो जल्द ठीक हो जाए। चलते हैं रुबाब के पास ताकि रुबाब जो है गुफ्तगू को आगे चला सकें। जी रुबाब
जी, बहुत शुक्रिया खुर्रम, बहुत अहम नुकात की तरफ आपने इशारा किया। उम्मीद करते हैं हमारे नाज़रीन नुकात पर अमल करके नज़ला ज़ुकाम से बचे रहेंगे। चलते हैं कस्वर साहब के पास। कस्वर साहब, हमारा वक्त बहुत महदूद है, हफ्ते इबादत के सिलसिले में आखिरी पैगाम जब हमारे नाज़रीन को लेना चाहेंगे।
जी, मैं इस प्रोग्राम के आखिर में अपने नाज़रीन से इतना कहना चाहूँगा कि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी कुरानी तालीमात के मुताबिक हमारे लिए उस्वे हसना है। खुदावंद आलम फरमाते हैं कि पैगंबर की ज़िंदगी में तुम्हारे लिए एक नमूना है, एक उस्वा है। तो ये उस्वा ना फ़कत मुसलमानों के लिए है, बल्कि ख़ुद गरबी और मुस्तशरिक जो लोग हैं वो भी पैगंबर इस्लाम को, उन्होंने आपकी सीरत को पढ़ा है और रिसर्च करने के बाद इस नतीजे पे पहुँचे हैं कि पैगंबर इस्लाम की ज़िंदगी तमाम इंसानियत के लिए एक उस्वा है। और मैं यहाँ पे एक कॉल कोट करूँगा, डॉक्टर मिंगाना जो एक मुस्तशरिक हैं, ओरिएंटलिस्ट हैं, वो फरमाते हैं कि इन एनी केस वट एवर व्यूज़ वी मे टेक द क्लेम्स ऑफ मोहम्मद, नो वन कैन डिनाई दैट ही वॉज अ ग्रेट मैन। यानी पैगंबर इस्लाम की ज़िंदगी फ़कत मुसलमानों के लिए नमूना नहीं है, बल्कि पैगंबर की ज़िंदगी तमाम इंसानियत के लिए नमूना है और हर फील्ड में नमूना है। हम जिस चीज़ में भी रहनुमाई हासिल करना चाहें, तमाम मकातब फ़िक्र के लिए वो रहनुमाई पैगंबर इस्लाम से हमें मिल सकती है। और मैं आखिर में एक और चीज़ कहना चाहूँगा कि वो हमारी आज की मुश्किल है कि आज हम इंतहाई मुश्किलात का शिकार हैं, और अगर हम पैगंबर इस्लाम की ज़िंदगी को वाकई उस्वा बना लें तो हम इन तमाम मुश्किलात से बाहर आ सकते हैं। आज हमें हुजूर अकरम की तालीमात पुकार पुकार कर अपनी तरफ बुला रही हैं, काश हम इस आवाज़ को सुन सकें, मगर अफसोस कि आज आलम इस्लाम की यह हालत है कि मुसलमान पूरी दुनिया में जलील व रुस्वा हो रहा है। काश हम इस आवाज़ को सुन सकें और हमारे अंदर वो सोज़ो गुदाज, वो अगर दर्द पैदा हो जाए और खुदावंद आलम हमें वो तौफीक दे, तो हम आलम इस्लाम को इन मुश्किलात से निकाल सकते हैं।
साहब साथ ही बता रहे हैं कि एक सवाल और आपसे मैं करूं और वो ये है कि हमारा हफ्ते का मौजू चल रहा है गैबत के बारे में। एक खूबसूरत सा जुमला हमारे नाज़रीन के लिए, प्रोग्राम देख रहे हैं गैबत के सिलसिले में, आप बता दें तो बहुत शुक्रिया।
غیبت کی تعریف یہ ہے کہ کسی شخص کے بارے میں ایسی بات کرنا جو اگر وہ بعد میں سن لے تو اس کو وہ بات بری لگے، اس کو کہتے ہیں غیبت۔ اور امام باقر علیہ الصلوۃ والسلام فرماتے ہیں کہ کتنا بدبخت اور بد نصیب ہے وہ شخص جو دوسرے لوگوں کے اندر ایسی چیزیں تلاش کرتا ہے جو اس کے اپنے اندر موجود ہیں، یعنی دوسروں کی کمزوریاں ڈھونڈتا ہے در حالی کہ اس کے اپنے وجود کے اندر کمزوریاں موجود ہیں۔ لہٰذا ہمیں نہیں چاہیے کہ دوسروں کی غیبت کریں، اور یہ اپنی اصلاح کے لیے ضروری ہے کہ یہ ایک اخلاقی نقطہ ہے کہ اگر ہم غیبت نہ کریں اور اخلاق کی طرف بڑھیں تو میں سمجھتا ہوں کہ یہ تمام ہماری مشکلات جو ہیں وہ حل ہو سکتی ہیں۔ جی
بہت شکریہ قصفر عباس علوی صاحب، آپ نے بہت ہی خوبصورت باتیں کیں، اور ہفتہ وادت کے سلسلے میں آپ نے پوری طرح تاریخی پس منظر اور تمام طریقے سے روشنی ڈالی، بہت بہت شکریہ۔
اگر ایک اجازت صرف 5 سیکنڈ کے لیے تو میں ایک شعر یہاں پہ پڑھوں گا، وہ یہی ہے کہ ہمارے اندر سوز و گداز اگر پیدا ہو جائے تو اس حوالے سے ہے، پھر گدازِ ابو ذر عطا کر ہمیں، خداوند عالم کی طرف ہم دعا کرتے ہیں کہ پھر گدازِ ابو ذر عطا کر ہمیں، مثل سلمان شعلہ نوا کر ہمیں، درد کی رات میں غم کی برسات میں، ہم فقیروں کو بھی مسکرانا سکھا ایک نگاہ کرم اے حبیب خدا۔ والسلام علیکم ورحمۃ۔
بہت شکریہ، بہت بہت شکریہ جی خرم
جی، بہت آپ دونوں کا بہت شکریہ ادا کرتا ہوں، اور بہت خوبصورت آپ لوگوں نے گفتگو کی، باوجود اس کے کہ قصفر صاحب کو جو ہے میں نے بہت ہی محدود وقت دیا کہ وہ اپنا جو ہے موضوع تیار کر سکے، لیکن اس کے باوجود یہ ہے بہرحال مجھے تو ہے بہرحال گفتگو میں جو ہے بہت مزہ آیا، انشاءاللہ امید کرتے ہیں آپ کو بھی پسند آئی ہوگی۔ یہاں پر ہمیں لیں گے ایک چھوٹا سا وقفہ، اور اس کے بعد آپ پروگرام کو دیکھ سکتے ہیں، ہم آگے پروگرام کو چلائیں گے۔ جی ناظرین، ایک بار پھر آپ کو پروگرام سپر زندگی تہران اسٹوڈیو سے خوش آمدید کہتا ہوں، اور امید کرتا ہوں کہ یہاں تک پروگرام آپ کو پسند آیا ہوگا، آپ لوگوں کی مفید ثابت ہوا ہوگا۔ قصفر صاحب جو گفتگو کر رہے تھے ہفتہ وحدت کے بارے میں، اور اس سلسلے میں جو ہے بہرحال آپ نے گفتگو سنی۔ ہمارے ساتھ فون لائن پہ موجود ہیں مولانا مشاہد عالم رضوی صاحب، اور میں آپ کی خدمت میں سلام عرض کرتا ہوں مولانا صاحب۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
مولانا صاحب بہت بہت شکریہ ادا کرتا ہوں آپ کا، آپ نے پروگرام میں شامل ہوئے اور جو ہے ہمیں موقع دیا کہ ہم آپ سے گفتگو کر سکیں۔
شکر گزار ہوں میں آپ کا بھی، اور ناظرین کی خدمت میں سلام عرض کرتا ہوں، اور اس مہینے کی نسبت سے آپ کی خدمت میں اور ناظرین کی خدمت میں مبارکباد پیش کرتا ہوں۔
بہت بہت شکریہ مولانا صاحب،
بہت شکریہ۔ میں مولانا صاحب سے سوال کرنا چاہوں گی، عرض ادب پیش کرتی ہوں آپ کی خدمت میں۔ مولانا صاحب میرا پہلا سوال یہ ہوگا کہ غیبت کیا بہت معمولی سا گناہ ہے؟ کیونکہ آج کل تو ہم سب ہی میں پھر سے یہ کہوں گی ہم اس پہ مرتکب ہو رہے ہیں، کیا یہ بہت بھاری گناہ ہے یا بہت معمولی گناہ ہے؟
جی غیبت ایک ایسا گناہ ہے کہ جس کے کرنے میں کوئی فائدہ نہیں ہے بلکہ نقصانات اس کے بہت زیادہ ہیں، اور سب سے بڑا نقصان یہ ہے کہ غیبت کرنے کی وجہ سے جو انسان کے اپنے اچھے اعمال ہیں اور اچھائیاں ہیں اور نیکیاں ہیں، یہ انسان جس کی غیبت کرتا ہے، جس کی برائی کرتا ہے اور پیٹھ پیچھے گفتگو کرتا ہے۔
ہیلو
جی
جی جی مولانا صاحب، آپ بات کر رہے تھے اور یہی سوال جیسے کہ رباب نے پوچھا کہ کیونکہ دیکھنے میں ملتا ہے کہ ہر کوئی آج کل جو ہے کہیں نہ کہیں کسی لیول پہ بات کر دیتا ہے اور کسی کے بارے میں بغیر سوچے سمجھے، تو یہی میں پوچھنا چاہ رہا تھا کہ مثلا قرآن میں اور احادیث میں کیا آیا ہے اس سلسلے میں کہ غیبت کی کیا ہے، کیا کہا جاتا ہے کہ مثلا گناہ کبیرہ ہے یا بالکل ہلکا سا گناہ ہے؟ کیونکہ ہم لوگ تو ایسے غیبت کر رہے ہوتے ہیں جیسے کہ بالکل کوئی ہلکا سا گناہ ہے۔
اسلامی نقطہ نظر سے غیبت گناہ کبیرہ ہے، یعنی ایک بڑا گناہ ہے،
صحیح ہے،
اور کوئی چھوٹا گناہ نہیں ہے،
صحیح،
اور خود آئمہ نے ہمیں بتایا ہے کہ انسان اسی وقت غیبت کرتا ہے کہ جب وہ اپنے کو محسوس کرتا ہے کہ میں اب کچھ نہیں کر سکتا اپنے دشمن کے مقابلے میں یا اپنے رقیب کے مقابلے میں، تو ایسے موقع کے اوپر وہ غیبت کرنا شروع کر دیتا ہے۔ الغیبت تو جہد العاجز، یعنی یہ عاجزی ہے، کمزوری ہے انسان کی، کہ جو غیبت کرنا شروع کرتا ہے۔ غیبت انسان کی ایک کمزوری بھی ہے، اور جب وہ خود اس مقام اور اس منزل پر نہیں پہنچ پاتا یا اسے اپنے دشمن سے بدلہ لینے کا موقع نہیں ملتا تو اس وقت بھی غیبت کرتا ہے۔ البتہ غیبت کے بہت سے اسباب ہیں اور عوامل ہیں، اس میں سے ایک سبب یہ ہے، اور قرآن مجید کی نگاہ میں تو غیبت اتنا بڑا گناہ ہے کہ قرآن مجید کہتا ہے اگر کوئی کسی کی غیبت کرتا ہے تو اس کا مطلب یہ ہے کہ وہ اپنے بھائی کا گوشت کھانا چاہتا ہے کہ جو اس کا اسلامی بھائی ہے اور ایمانی بھائی ہے, تو کیا اسے یہ بات پسند ہوگی کہ وہ اپنے بھائی کا گوشت کھائے؟
صحیح. یعنی مولانا صاحب بہت بہت شکریہ. مولانا صاحب گفتگو کو ہم لوگ جاری رکھیں گے, یہاں پر ایک چھوٹا سا ہم نے وقفہ لینا ہے اور اس کے بعد دوبارہ جو ہے ہم آپ لوگ آپ کی طرف آئیں گے اور انشاءاللہ ہفتے وحدت کے بارے میں آپ سے سوال کریں گے. چھوٹا سا ایک لیتے ہیں وقفہ. جی پروگرام میں ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں. مولانا مشاہد عالم رضوی صاحب ہمارے ساتھ فون لائن پہ موجود ہیں. مولانا صاحب شکریہ کہ آپ جو ہے ہمارے ساتھ فون لائن پہ موجود ہیں, ہمارے پروگرام میں شامل ہیں. مولانا صاحب ہفتے وحدت کیا چل رہا ہے, میں یہاں پر آپ سے یہ پوچھنا چاہوں گا کہ امام خمینی رحمۃ اللہ علیہ نے انقلاب اسلامی کے فوراً بعد ہفتے وحدت کا بھی اعلان کیا اور کہا کہ 12 ربیع الاول اور 17 ربیع الاول کو آپس میں ملا دیا جائے. کیا اتنی اہمیت رکھتا ہے یہ ہفتے وحدت کہ امام خمینی رحمۃ اللہ علیہ نے اور بھی اتنے اہم کام تھے اور لیکن اس کو جو ہے اپنی ترجیحات میں رکھا اور کہا کہ جو ہے 12 ربیع الاول اور 17 ربیع الاول کا درمیان کا جو ہفتہ ہے اس کو ہفتے وحدت کا نام دیا جائے؟
یقیناً یہ ایک اہم اسلامی اصول تھا کہ امام خمینی رضوان اللہ تعالیٰ علیہ نے اس اصول کو اپنی بصیرت اور اپنی دینی بنیادوں کے اوپر اس کو زندہ کرنے کی کوشش کی, اور ان کا یہ نظریہ تھا زندگی بھر کہ مسلمان ایک سچا اور حقیقی مسلم بن کر کے رہے, اور یہ چیز حاصل نہیں ہو سکتی تھی مگر علم دین, وہ بھی گہرائی سے علم دین حاصل کرے اور دنیاوی علوم بھی اس کے ساتھ ہوں, اور اسی کے ساتھ ساتھ یہ علم اس وقت تک نتیجہ نہیں دے سکتا تھا جب تک کہ مسلمانوں کے اندر وحدت پیدا نہ ہو جائے. اور وحدت کوئی جسمانی چیز نہیں ہے, وحدت کا مطلب یہ ہے کہ خیالات جہاں تک ملتے جلتے ہیں آپس میں اس کو تقسیم کیا جائے, اس کے اوپر گفتگو کی جائے اور ان خیالات کو بانٹا جائے, اور پھر اس کی بنیاد کے اوپر اسلام کی ترقی کے بارے میں سوچا جائے. اور اگر وحدت اس چیز کا نام ہے اور یہ چیز ہے تو پھر اسلام ترقی کرے گا اور اسلام کی وجہ سے مسلمان ترقی کرے گا. آج آپ دیکھ سکتے ہیں کہ امام خمینی کا یہ نظریہ کتنا اہم تھا اور کتنا اچھا یہ ابتکار اور تخلیق تھی آپ کی کہ آپ نے یہ ہفتہ وحدت کا اعلان کیا تاکہ دنیا بھر کے جتنے بھی مسلمان ہیں, آج دیکھیں انٹرنیٹ کی دنیا ہے, سب ایک دوسرے سے کنیکٹ ہیں اور متصل ہیں. یہ وحدت ایک ایسا ذریعہ تھا, ایک ایسا تار تھا, ایک ایسی برقی لائن تھی کہ اگر اس سے متصل ہو جاتا مسلمان تو آج جہالت کی دلدل میں نہ پھنستا. آج یہ تکفیری اور یہ اس قسم کے نظریے رکھنے والے دنیا بھر میں مسلمان کو, اسلام کو, پیغمبر اسلام کو, قرآن کو اور جتنے بڑے بڑے بزرگ لوگ گزرے ہیں اسلام میں ان کو بدنام نہ کرتے ہوتے.
صحیح. مولانا صاحب یہاں پر ایک میں سوال پوچھنا چاہوں گا آپ سے کہ امام خمینی رحمۃ اللہ علیہ نے تو اس ہفتے کو نام دلا دیا ہفتے وحدت کا اور پورا زور لگایا, ابھی بھی تہران میں ایک کانفرنس چل رہی ہے ہفتے وحدت کے سلسلے میں, پورے دنیا سے مسلمانوں کو ہر جو ہے ہر جو اس کا فقہ ہے اس سے تعلق رکھنے والوں کو بلایا گیا ہے یہاں اور آپس میں بات کی جاتی ہے. ہندوستان پاکستان کے علماء کیا ان کا آپ کیا دیکھتے ہیں کہ وہ اس ہفتے وحدت کی پیروی کر رہے ہیں اور کر رہے ہیں یا اگر نہیں کر رہے تو کیا تقاضا بنتا ہے ہم لوگوں کا؟
جی دیکھیے اس میں دو طرح کے خیالات ہو سکتے ہیں, دو طرح کے نظر رکھنے والے لوگ ہو سکتے ہیں. کچھ علماء تو ایسے ہیں کہ جنہیں احساس ہو رہا ہے کہ وحدت ہونا چاہیے اور امام خمینی کے نظریات کی پیروی میں وہ باقاعدہ کوشش کر رہے ہیں, لیکن بعض حضرات ہیں کہ شاید ان کے لیے ابھی یہ بات اتنی واضح نہیں ہو پائی ہے کہ وحدت کوئی ایسی چیز ہے کہ جس کے اوپر ہم توجہ دیں اور ہم اس کے سائے کے نیچے آ جائیں تو اس سے فائدہ ہو سکتا ہے.
صحیح.
اس میں تقاضا یہ بنتا ہے کہ آج کی دنیا کو دیکھیں, اپنے ذاتی مفادات کو چھوڑ کر کے اسلام اور پیغمبر اسلام کی شخصیت اور ان کے مفادات کو دیکھ کر کے کہ مسلمان کا ایک فریضہ یہ ہے کہ جو اسلام سے دور ہے, اللہ سے دور ہے, اسے راہ راست پہ لگائے, اور وہ اس وقت ممکن ہے جب یہ اپنا کردار پیش کرے, اسلامی کردار. کیا بات کہی ہے جمال الدین اسد آبادی نے جب وہ یورپ میں تھے تو ان سے پوچھا تھا کہ مسلمان اور اسلام کے بارے میں آپ کا کیا خیال ہے, تو انہوں نے یہی بات کہی تھی, الاسلام شیء والمسلمون شیء آخر. اسلام ایک بہت ہی بلند اور برتر مذہب ہے لیکن اس کے ماننے والے الگ ہیں. یعنی کہنا وہ چاہتے تھے کہ اگر مسلمان اسلام کو اپنا لیتا تو آج دنیا میں جو افراتفری پیدا ہو رہی ہے یہ نہ ہوتی، اور سارے دنیا کے لوگ جو حقیقت طلب ہیں وہ اسلام کی طرف آ جاتے، یعنی پیغمبر کو پہچان لیتے، اور جو پیغمبر چاہتے تھے وہاں تک ہم اپنے اسلامی کردار کے ذریعے سے لوگوں کو پہنچا دیتے. کیا یہ خود نقطہ ایسا نہیں ہے کہ جس کے اوپر اتحاد کیا جا سکے؟ یہ سمجھنے کے قابل نہیں ہے، تو بہت معمولی سی چیز ہے، سامنے کی چیز ہے.
ٹھیک مولانا صاحب، بہت بہت شکریہ. وقت معذرت کے ساتھ ہمارا بالکل ختم ہو چکا ہے، اور انشاءاللہ جو ہے ہم دوسرے دنوں میں بھی ہم کوشش کریں گے آپ سے رابطہ کیا جا سکے اور مزید آپ سے گفتگو کی جا سکے. آپ کا شکریہ ادا کرتا ہوں کہ آپ پروگرام میں شامل ہوئے اور آپ نے وقت دیا ہمارے پروگرام کو.
میں بھی شکر گزار ہوں آپ حضرات کا. خدا حافظ.
خدا حافظ. جی مولانا صاحب نے بڑی خوبصورت باتیں کی اور بڑی اہم باتیں کی، اور انہوں نے ایک بات جو کی اس نے کہا کہ یہ بڑی واضح سی بات ہے، اس میں کوئی شک والی بات ہی نہیں ہے، اس میں کوئی پریشان ہونے والی یا اتنی سوچنے والی بات ہی نہیں ہے کہ ہمارے علماء، ہمارے جو بہرحال محترم علماء ہیں، میں جو ہے خواہش کروں گا، درخواست کروں گا ان سے کہ کوشش کریں تاکہ یہ اتحاد جو امام خمینی رحمۃ اللہ نے چلو اس کو شروع کیا، تو ہمارا فرض یہ بنتا ہے کہ ہم لوگ اس کو جو ہے آگے چلا سکیں
اور اس کو قائم و دائم
بالکل قائم دائم رکھے کسی جگہ تک.
خورم، ایک بات جو مجھے آج کی گفتگو میں سمجھ آئی، قصفر صاحب نے بھی صرف اشارہ کیا اور مولانا صاحب نے بھی صرف اشارہ کیا کہ پیغمبر صلی اللہ علیہ وسلم کی زندگی اگر ہمارے لیے آئیڈیل بن جائے
بالکل،
اور اگر ہم ان کی پیروی کرنے لگیں جو یہ افراتفری آج مچی ہوئی ہے مسلمانوں کے دوران، وہ نہ ہو. ناظرین، ہمیشہ ہماری یہی دعا رہتی ہے کہ خوبصورت سی مسکراہٹ آپ کے چہروں پہ ہمیشہ بنی رہے.
ڈاکٹر اویس رضا جو ہے ہمارے ساتھ انشاءاللہ کل پروگرام میں ہوں گے اور ان سے جو ہے ہم بات کریں گے. اور اپنا بہت بہت خیال رکھیے گا، مجھے اور رباب کو پروگرام صبح زندگی سے تہران اسٹوڈیو سے.